हाम्रो भुटानको बारेमा कुरो गर्दाखेरि धेरै मन रुन्छ।
भुटानमा बस्दाखेरि साह्रो पिर हुन्थ्यो, आर्मीहरू आउँथ्यो, कुट्नु मार्नु गर्थ्यो, जेलमा लगेर गर्थ्यो। दाजुहरूलाई दिदी बहिनीलाई देखिसक्थेन, आएर हात पछाडि बाँधेर गोथ्यो, तेरो बुढा निकाल अहिले निकाल।
सुख दुःखको एउटा कथा, बाध्यताले पुनर्वास क्रममा परदेश पुग्नुभएका नेपाली भाषी भुटानी परिवारहरूको भावना, द इमोसन अफ द साङ्ग्रिला, भाव साङ्ग्रिला कार्यक्रम एक सामग्री अनेकका साथ यहाँहरूले हिमाल ईश्वर अनलाइन रेडियो मार्फत भुटानी पनि नेपाली मन पनि भेट्न सक्नुहुनेछ। कार्यक्रम सुन्दै गर्नुहोला,
सुख दिन आउँछ होला, राम्रो हुन्छ होला। हाम्रो छोराछोरीले पनि एक दिन न एक दिन देखाउँछ, हाम्रो पनि एक दिन न एक दिन दिन आउँछ होला।
नेपाली भाषी भुटानी परिवारहरूको कथा व्यथाहरू समेट्ने यो कार्यक्रम हो भाव साङ्ग्रिला। आज भाव साङ्ग्रिलामा हाम्रा साथी अर्जुन प्रधान, ज्ञान बहादुर घलेसँग भलाकुसारी गर्दै हुनुहुन्छ। एकैछिन भाव साङ्ग्रिला सुनौ।
नमस्कार, हिमाली स्वरहरूबाट प्रसारण हुने कार्यक्रम सुख दुःख सपना र बाध्यताले पुनर्वासको क्रममा घरदेश र परदेशमा हुनुभएका नेपाली भाषी भुटानी परिवारको भावनाहरूको एकमात्र कार्यक्रम भाव साङ्ग्रिला, द इमोसन अफ साङ्ग्रिला लिएर आज म भुटानमा 90 दशकमा जेल जीवन बिताउनु भएका एक भुटानी सँगको कुराकानीमा म अमेरिकाको मिनिसोटाबाट अर्जुन प्रधान उपस्थित भएको छु। आजको श्रृङ्खलामा मसँग एक भुटानी हुनुहुन्छ, ज्ञान बहादुर घले। उहाँलाई म यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागतम।
यहाँलाई धन्यवाद छ मलाई जुन मौका दिनुभयो बोल्ने।
यहाँलाई म यो कुरा सोधौं, हामी देशप्रेम र पुनर्वाससँग सम्बन्धित कुराहरू गर्ने गर्दछौ, भुटान कस्तो थियो भन्दाखेरि यहाँले चाहिँ नयाँ पुस्तालाई कसरी जानकारी दिन सक्नुहुन्छ?
भुटान त साँच्चै भनौँ भने है भन्ने भुटान यस्तो ठाउँ हो, एक त आफू जन्मेको थलो भएको कारणले है, अनि अर्को कुरो त्यहाँको हरेक कुरो अरू देशको तुलनामा अति सुन्दर देश, आफ्नो देश है।
कति खालका कस्ता खालका चाहिँ परिवेशहरू परिपाटीका मान्छेहरू बस्ने गर्थे त त्यहाँनिर?
भुटानमा अरू देशको तुलनामा चाहिँ त्यति धेरै जात जातिका मानिस त होइनन्, तर पनि नेपाली है, नेपाली अनि रुक्पाहरूमा पनि 3-4 प्रकारका मानिसहरू, अनि डोया भन्ने जातहरू है, अनि उराव मेरै जिल्लाको कुरा गर्नु पर्दाखेरि उरावहरू, बिहारीहरू, त्यस्ता जात जातिका मान्छेहरू थिए।
तपाईँ जन्मेको जिल्ला चाहिँ कुन?
साम्ची।
साम्चीमा जन्मनुभयो। साम्चीमा चाहिँ प्राय नेपाली थिए कि अरू नै?
साम्चीमा प्राय नेपाली, अनि साम्ची डिस्ट्रिक्ट अन्तर्गतमा पर्ने डोया भन्ने जाति है, त्यहाँबाट बिहारी, मुसलमान, उरावहरू थिए।
ज्ञान बहादुरजी, अब भुटानभित्र चाहिँ एउटा 90 दशकतिर चाहिँ एउटा आन्दोलन भयो, त्यहाँ चाहिँ प्रजातन्त्रको मागहरू भए, त्यस बीचमा चाहिँ विभिन्न चाहिँ भुटानी दाजुभाइ तथा दिदी बहिनीहरू जो चाहिँ नेपाली भाषी हुनुहुन्छ उहाँहरू चाहिँ विस्थापित हुनुभयो, कारण चाहिँ किन?
यस्तो हो, त्यतिखेरको अवस्थामा होला, पहिला त्यति त्यहाँका सोधा जनताहरूलाई थाहा भएन, तर पनि अन्य अत्याचार जति सहेर बसिरहेको थियो र पनि उहाँहरूले यसरी गर्नुपर्छ, उसरी गर्नुपर्छ, यस्तो प्रकारले चाहिँ मागहरू माग्नुपर्छ भन्ने कुरो थाहा नभई पनि त्यस्तो प्रकारले पछाडि जब अन्यायको सीमा रहेन, अत्याचारको सीमा रहेन, तब मान्छेहरूले त्यहाँनिर चाहिँ मानव अधिकार, प्रजातन्त्र जस्तो कुराहरू हामीले हुनुपर्छ, अर्थात् देशमा चेन्जेस आउनुपर्छ भन्ने खालका कुराहरू गरे। त्यस बापत धरपकड हरेक अन्य अत्याचारको कुराहरू भए,
जस्तै त्यो धरपकड अन्य अत्याचार दिने क्रमहरू, प्रशासनले जे मारपिट गर्ने क्रम चाहिँ कसरी सिर्जना भयो त्यो चाहिँ?
त्यहाँ यस्तो हो, जब 1990 जुन एउटा देशमा अर्कै खालको चाहिँ एउटा चेन्जेस आउनुपर्छ, देशमा मानव अधिकार हुनुपर्छ, प्रजातन्त्र बहाल हुनुपर्छ भन्ने सवालमा है मानिसहरूले धेरै समूहमा रेलीहरू गरे, त्यस्तै माग पत्रहरू चाहिँ जिल्लाको भनौँ अफिसतिर त्यसरी चाहिँ माग पत्रहरू चढाउन जाँदाखेरि त्यसरी चाहिँ धरपकड गरेको हो।
जस्तै अब धरपकड भयो त्यो 90 दशकको त्यो मुभमेन्टमा चाहिँ जुन मानव अधिकारको सुनिश्चित हुनुपर्छ, नेपाली भाषी भुटानीहरूको निमित्त नेपाली पाठ्यक्रम पनि पढाउनुपर्छ, दाउरा सुरुवाल ढाका टोपी लाउने कुराहरूलाई त्यहाँ प्रचलित हुनुपर्छ, त्यसलाई चाहिँ दोस्रो चाहिँ विषयमा लिनुपर्छ भन्ने विषयमा यहाँहरूले आवाज उठाउनु भयो होइन त?
हजुर।
त्यहाँ त्यस बीचमा पनि यहाँ पनि चाहिँ 90 दशकमा चाहिँ त्यहाँ भुटान प्रशासनले पकड धरपकड गरेर तपाईँले चेम्जोङ झेलतिर लगेको कुरा पनि छ नि त?
हजुर।
त्यो चाहिँ कसरी अलिकति बताइदिनुहोस्, कति वर्ष बस्नुभयो त्यहाँको चाहिँ झेल यात्रा कस्तो रह्यो तपाईँको?
खासै भन्नुपर्दाखेरि म आफ्नो जिल्लाबाट चाहिँ जेल परेको होइन, किनभने देशव्यापी रूपमा चाहिँ त्यसरी चाहिँ आन्दोलन भइरहेको थियो अनि त्यस्तोमा माग गर्ने क्रमहरू भइरहेको थियो, त्यसले गर्दाखेरि मेरो पहिला मैले त्यही ठाउँमा अथवा फुन्चोलिङमै मैले जागिर गरेको हुनाले होइन म त्यता त्यतै भएको कारणले म
केमा जागिर गर्नुहुन्थ्यो तपाईँ?
म वायरलेसमा जागिर गर्थेँ।
जागिरकै समयमा तपाईँलाई पक्राउ गरेको?
हजुर। अनि त्यही क्रममा त्यहाँको रेलीमा मैले भाग लिएको थिएँ।
हजुर।
भाग लिँदाखेरि है अब त्यस्तै मैले अघि नै पनि भने कतिवटा त्यस्तै विषयहरूको मागहरू गरियो है त्यहाँनिर चाहिँ, अनि हामी डुम्पा अफिसको अगाडि हामीले रातै बितायौं, त्यहाँनिर चाहिँ दिनैभरि त्यहाँ जुलुसमा विभिन्न हाम्रो मागहरू माग्यौं, अनि रात बिताएपछि भोलिपल्ट बिहान हामीलाई एरेस्ट गरियो, अनि एरेस्ट गरेर हामीलाई त्यही फुन्चोलिङको ठाउँ यस्तो ठाउँ थियो एकदमै अब त्यो बस्ने ठाउँको यहाँ कुरा वर्णन गर्न सकिन्न है, अति नै एकदम नराम्रो ठाउँमा राखियो। त्यस पश्चात हामीलाई थिम्पूमा पातो फर्काएर बाँधेर चाहिँ थिम्पू पुर्याइयो। थिम्पूमा विभिन्न प्रकारको चाहिँ एकदमै भनौँ यहाँ आफूले नगरेको कुराहरू है तिनीहरूले सोधे अथवा चाहिँ त्यो कुरो गरेको हो भन्ने स्वीकार गर्न बाध्य बनाए। जब जब लगभग 1 वर्ष जस्तो थिम्पूमा बसेपछि चाहिँ हामीले फेरि एउटा जेल सरवा गरे चेमगाङ भन्ने ठाउँमा, अनि त्यहाँको त अब कुरै नगरौँ, त्यहाँ कतिसम्मको टर्चर भएको छ भन्ने कुरो त्यो त्यहाँ बस्ने मेरा अन्य मित्रहरूलाई पनि थाहा छ।
तपाईँलाई त्यतिखेर तपाईँसँग धरपकड भएका मित्रहरूको कसैको नामहरू याद छ?
धेरै छन्। यहाँ नै अहिले यही अमेरिकाको मिनिसोटा स्टेटको कुरा गर्नुपर्दाखेरि ढकाल मण्डल है, उहाँ पहिला भुटान मण्डल गर्नुभएको अरे, उहाँ हुनुहुन्छ। त्यति लिएर कतिजना नेपालको शिविरमा छन्, विभिन्न शिविरहरूमा बसेका छन्, कति भुटानमै पनि होला।
तपाईँको त्यतिखेर टेकनाथ रिजाल, बलाराम पौडेल उहाँहरू नेतृत्वकर्ताहरूसँग पनि तपाईँको भेट भयो कि भएन?
अरू रोङथोङ किनले बलराम पौडेलहरूसँग मेरो भेट भयो होइन, टिएन रिजालजीसँग चाहिँ भेट भएको थियो उहीँ जेलमा।
जेलभित्र अब तपाईँहरूको यात्राको अलिकति राजनीतिक तौरको यात्राहरूको मागहरू चाहिँ के थियो?
जेलभित्र त खुबै मजा आउँथ्यो। जेलभित्र त हामी एक हिसाबले त हामी जेल परेकै हौ, अथवा चाहिँ अब हामीले चाहिँ आफ्नो जीवन एउटा देशको निम्ति चाहिँ बलिदान गरिसकेको हौ भन्ने कुरो चाहिँ हामीलाई त्यस्तो खालको कन्सेप्ट भएकोले हामी जेलभित्र एकदमै राजनीति अब त्यति राजनीतिमा परिपक्व भएको मान्छे त होइन, तरै पनि ठूला अग्रजहरू है विद्वान साथीभाइहरूसँग हामी त्यस्तो खालको एकदमै परिवर्तनको विषयमा देशमा परिवर्तन आउनुपर्छ भन्ने विषयमा कुरा चाहिँ धेरै गर्थ्यौँ।
तपाईँको कति बुधे मागहरू चाहिँ लिएर तपाईँले आन्दोलन उठ्नुभयो?
बुधे त अब त्यहाँ बुधाहरू धेरै थिए है, त्यो यति बुधे भन्न अहिले पट्टै भन्नु,
तर मुख्य रूपमा
मुख्य रूपमा हाम्रो के त हाम्रो के त भन्दाखेरि चाहिँ देशमा परिवर्तनका कुराहरू, जस्तै आफ्नो भाषाहरू बोल्न पाउनुपर्छ, आफ्नो भेषहरू लाउनु पाउनुपर्छ, अथवा चाहिँ आफ्नो नेपालीपन भन्ने कुरो चाहिँ हामीमा रहनुपर्छ भन्ने खालका कुराहरू थिए है। अनि अब धेरै कुरोहरू अब जस्तै अफिसतिर जाँदाखेरि शिर झुकाउनु पर्ने, गर्मी नभनिकन चाहिँ त्यो एउटा मधेस जस्तो ठाउँमा है तराईको ठाउँमा हर हमेसा बख्खु लाउनु पर्ने, त्यस्ता कुराहरूबाट चाहिँ सरकार हामीलाई अलिकति छुटकारा होस् ल ठिकै छ, त्यो बख्खु लाउनु पर्दाखेरि पनि एउटा अफिसतिर जाँदाखेरि मात्रै लाउन पाऊ भन्ने खालको कुराहरू पनि राखेको थियौँ हामीले। तर त्यहाँ चाहिँ कस्तो भयो त भन्दाखेरि चाहिँ त्यसको सट्टा चाहिँ जहिले तहिले बख्खु लाउनु पर्ने, जस्तै गर्मीमा पनि लाउनु पर्ने, नलाए फाइनहरू तिर्नुपर्ने, त्यस्तो खालका कुराहरू चाहिँ भयो थियो। अनि त्यसकै विरुद्ध हामीले अब सायदै त्यस्तो साह्रै सरकारै त्यहाँबाट देश सरकारले नै चाहिँ देश छोड्नुपर्छ भन्ने खालको चाहिँ मागहरू हाम्रो थिएन, एकदमै स्वाभाविक मागहरू थिए भन्छु म।
अब तपाईँ जेल जीवन बिताउनु भयो, तपाईँका परिवारहरू चाहिँ के गर्नुभयो त्यतिखेर?
मेरो परिवार उसले धेरै दुखनीय जीवनहरू बिताएका छन् है। त्यतिखेर जेलमा बसेको बेला पनि है घरमा विभिन्न प्रकारको चाहिँ सरकारका ती भनौँ कर्मचारीहरूले अथवा चाहिँ पुलिस फोर्सहरूले विभिन्न कुराहरू सोध्ने है, तेरो श्रीमान खोइ, तेरो श्रीमानले यस्तो फटाई गरेको, विभिन्न कुराहरू गर्ने, त्यसरी त्रास भयहरू देखाउने क्रम
त्यस्तै। अब यो पनि सुन्नमा आएको छ, अब चाहिँ दिदी बहिनीहरूलाई चेलीबेटीहरूलाई चाहिँ त्यहाँको प्रशासनले जबरजस्त गर्ने भन्ने विषयमा आएको छ नि।
त्यो हो, त्यो सत्य हो, कति ठाउँ त्यस्तो एकदमै भएको छ है। अब त्यो स्वयं भोग्ने मान्छेहरू पनि कति शिविरमै आएका छन्, कतिले त्यही कारणबाट चाहिँ आत्महत्या पनि गरेका छन्। यी सत्य कुरा हो।
देशबाट विस्थापित हुनुमा राजनीतिक पार्टीहरूको एउटा गुटले हो कि सरकारको चाहिँ एउटा प्रशासनले हो?
पहिलाको कुरा गर्नु पर्दाखेरि हो पनि, एकदमै सरकारबाट अन्याय भएको हो। अनि राजनीति त त्यस्तै हो, राजनीति पार्टीहरूबाट पनि अब कतिवटा त त्यस्तै हुन्छ, एउटा काम गर्ने क्रममा कतिवटा हुन्छ, तर विशेष गरी सरकारको अन्याय अत्याचारकै कारण चाहिँ देश छोड्नु परेको हो भन्छु म चाहिँ।
आदरणीय श्रोता, यतिखेर तपाईँ हिमाली स्वर अनलाइन रेडियो मार्फत भाव साङ्ग्रिला सुनिरहनु भएको छ, द इमोसन्स अफ साङ्ग्रिला। ज्ञानबहादुरजी, अब तपाईँ आफ्नै देशमा रहनुभयो कि त्यस पछाडि कतै?
म 1990 को सेप्टेम्बर ठक्कै मैले त्यो तारिक भन्न सकिनँ है, त्यो महिनामा जेल परेको है। त्यहाँबाट मैले 1.5 वर्ष जीवन बिताएँ। त्यस पश्चात मलाई रिलिज गरियो। त्यहाँनिर रिलिज पनि सायदै म त्यति छिटो नहुने थिएँ होला, तर त्यहाँ एउटा के छ भने एमनेस्टी इन्टरनेसनलले भुटानमा भिजिट गर्दाखेरि मेरो गाउँको मण्डल स्वयं त्यहाँ हुनुहुन्थ्यो, अनि उहाँलाई चाहिँ त्यहाँ खोज्दाखेरि अथवा थिम्पूमा उहाँलाई झिकाइयो, अनि उहाँलाई त्यहाँ सोद्धाखेरि तेरो डिस्ट्रिक्टको अथवा तेरो गाउँको मान्छेहरू अथवा तेरो आफ्ना आफन्तहरू को छन् भनेर त्यसलाई उहाँलाई सोद्धाखेरि चाहिँ मेरो फल्ला फल्लामा मान्छे चाहिँ मेरो आफन्तहरू त्यहाँ छन् भन्दाखेरि, अनि मेरो पनि त्यहाँ खासै नाम परेको, अनि मसँग 24 जनाको ग्रुपमा पौडो परेको हामी है, 24 जना मध्येबाट फर्स्ट त्यहाँबाट रिलिज हुने मान्छे म, किनभने मेरो सायदै मलाई लाग्छ त्यो नाम त्यहाँ एमनेस्टी इन्टरनेसनलको उयसमा परेकोले गर्दाखेरि चाहिँ म पहिलो रिलिज हुने मान्छे म हुँ। अनि त्यस पश्चात म गाउँमा आएँ है। गाउँमा आउँदाखेरि एकदमै गाउँको स्थिति ठिक थिएन। त्यहाँनिर चाहिँ मान्छेहरूलाई त्यसरी देश निकाला गर्ने क्रम एकदमै जारी थियो। अनि मैले सोचेँ है, म यो देशमा अब बस्न सक्दिनँ, अब एकचोटि जेल परेको मान्छेलाई त्यसरी चाहिँ पुनः फेरि जेल दोबारा जेलमा लगिने क्रमहरू भइरहने, त्यसले गर्दाखेरि अब म पहिला पनि धेरै टर्चर पाएको मान्छे भएकोले यस्तो खालको टर्चर फेरि पनि दोबारा मैले पाएँ भने म सायदै जिउन सक्दिनँ होला भन्ने हिसाबले म मैले देश छोडेको।
त्यो त्रासले गर्दा तपाईँले देश छोड्नुभयो, तर तपाईँ जेलबाट रिलिज हुँदाखेरि चाहिँ तपाईँ गाउँमा जानुभयो, गाउँमा तपाईँको परिवार हुनुहुन्थ्यो कि हुनुहुन्न थियो?
त्यतिखेर मेरो परिवार चाहिँ मेरो ससुरालीमा थिए है।
हजुर।
अनि ससुरालीमा पहिला अब त्यो थिम्पूबाट आउँदाखेरि पनि त्यही बाटो भएर आउनु परेकोले गर्दाखेरि म पहिला ससुराली गएँ, अनि मेरो बालबच्चा मेरो परिवार लिएर म घर गएँ। देलाईमा 1992 को अन्तिमतिर आएको हुँ।
त्यस पछाडिको शरणार्थी जस्तो कष्टकार जीवन, पीडादायी जीवन चाहिँ कसरी त्यसलाई तपाईँले अलिकति सम्झाउँदाखेरि त्यहाँका तिता मिठा अनुभवहरूको बारेमा अलिकति छोटकरी भनिदिनुहोस् न।
शरणार्थी जीवन त त्यसको विषयमा सायदै अब सबैलाई प्रत्येकले थाहा भएको कुरोहरू है। शरणार्थी जस्तो एक त शरणार्थी भन्ने नामैले नै मान्छेलाई एकदमै प्रभाव पार्ने खालका कुराहरू छन्। अर्को कुरो त्यहाँको छाप्रो है, त्यहाँको एकदमै तातो, त्यहाँको झरी बादल, विभिन्न कुरोहरू सहेर मान्छेलाई आशा थियो कि यहाँ केही समयसम्म यस्तो दुःख भोग्दाखेरि बा आफ्नै देशमा आफ्नो जन्मथलामा फर्केर जाने पो हो कि, जान पो सकिन्छ कि भन्ने हिसाब किताबले पनि मान्छेले त्यो दिनहरूलाई केही झैन मानिकन चाहिँ त्यहाँ बस्न सकेका थिए, तर अन्तिममा आएर त्यसको अर्कै चाहिँ मतलब त्यसको परिणाम अर्कै भयो।
जस्तै अब तपाईँ चाहिँ शरणार्थी शिविरमा हुँदा पनि स्वदेश फिर्तीको निम्ति कति पटक चाहिँ तपाईँहरूले अभियान गर्नुभयो, सहभागी हुनुभयो तपाईँ?
म भए आफू त्यो देशको भूमिपुत्र नागरिक भएको हैसियतले एक त आफूले परिवर्तनको लागि देशमा परिवर्तन आउनुपर्छ भन्ने मान्यता बोकेको मान्छे भएकोले धेरै पटक पटक विभिन्न प्रकारका पार्टी, विभिन्न अर्गनाइजेसन, विभिन्न संघ संस्थालाई मैले समर्थन गरेको हो। किनभने देश फिर्ती हुनुपर्छ, देशमा चेन्जेस आउनुपर्छ भन्ने विषयमा धेरै पटक धेरै जुनसुकै अर्गनाइजेसनमा पनि मैले
तर आज ठ्याक्कै त्यसको विडम्बना चाहिँ घुमेर तपाईँ त पुनर्वास भन्नुभएको छ नि त।
पुनर्वासको कुरा चाहिँ यस्तो छ है, कोसिस बहुत कोसिस गरियो अथवा गरे, त्यसको अन्तिममा आएर विकल्प केही पनि भएन, या अब राजनीति आफू त्यति राजनीतिमा परिपक्व नभए तापनि मभन्दा अग्रजहरू, मभन्दा विद्वान मान्छेहरू, मभन्दा शिक्षित मान्छेहरूले पनि पुनर्वास नै रोजे, आफूलाई पनि यस्तो सोच आयो बालबच्चा छ है, परिवार छ, भोलि गएर देश कृति हुनु पनि नसक्ने, अर्को कुरो नेपालको कुरा गरौँ भने नेपालमा पनि एकदमै अवस्था पनि ठिक नभएकोले आफू त जे जस्तो भए तापनि परिवारको निम्ति, बालबच्चाको निम्ति, यिनीहरूको भविष्यको निम्ति चाहिँ मैले पनि अन्तिममा आएर यही पुनर्वास नै रोजे भनौँ न।
यति मात्रै भनिदिनुहोस् कि राजनीतिक पार्टीहरूले, भुटानी राजनीतिक पार्टीहरूले चाहिँ के कमजोरी गरिरहेका छन् प्रतिस्पर्धी हुन नसक्नुमा? चाहिँ
एउटा कुरो त तेस्रो देशमा आएको मान्छेले त्यति सजिलै प्रकारले दान फिर्ती हुन सक्दैन, एक त विशेष भारत चाहिँ एउटा छिमेकी राष्ट्र भएकोले भारतले भुटान प्रतिको अब एकदमै सहानुभूति छ भुटान प्रति भारत, त्यसले गर्दाखेरि हामी तेस्रो देशमा आइसकेपछि त्यहाँ अलिकति असम्भव थियो त्यहाँ भुटान फिर्ती हुने कुराहरू। अर्को कुरो नेताजीहरूले पनि त्यस्तो सबै नेताजीहरूको हृदयमा हाम्रो देश भुटान हो, भुटान फर्किनु पर्छ भन्ने मनस्थिति नभएको कारणले पनि यस्तो हुनुभएको हो।
ती विगतलाई सम्झिँदाखेरि, जातिहरूलाई सम्झिँदाखेरि,
विगतका कुराहरू सम्झिँदाखेरि त अब त्यो भन्नै सकिन्न है, एकदमै भकानो छुट्टो कुराहरू हो। तर पनि म मेरो साथीहरूलाई, मेरो इष्टमित्रहरूलाई के भन्न चाहन्छु भने अब हो सबैलाई भुटान फर्किन साथी इच्छा छ, र म यहाँ अमेरिकामा आएको छु र पनि यदि त्यस्तो खालको कुनै भुटान फिर्ती हुने खालको कुनै कार्यक्रमहरू हुन सक्छ अथवा भएछ भने अझै पनि भुटान फर्किन धेरै इच्छा बोकेको मान्छे हुँ। देशप्रतिको एउटा माया, ममता, प्रेम भन्ने कुरो मानिसमा हुनुपर्दछ। कसरी हुन्छ, हामी जहाँ जहाँ जुन राष्ट्रको जुनै जुनै स्थानमा भए पनि अथवा नेपालको जुनसुकै भागमा रहे पनि देशप्रतिको एउटा प्रेम अनि माया चाहिँ हुनुपर्छ।
अबको तपाईँको उद्देश्य के?
अबको उद्देश्य भनेको म यो अमेरिकामा आइपुगेको छु है, यदि सम्भाव भए अनुसार र त्यस्तो खालको चाहिँ कुनै राष्ट्रहरूले अथवा कुनै त्यस्तो खालको संगठनले भुटान फिर्तीको कुराहरू अथवा त्यस्ता कार्यक्रमहरू मार्फत कुनै भुटान फिर्ती हुने खालका कुराहरू भएछ भने त्यसमा म पनि
अन्त्यमा भन्न छुटेका केही कुराहरू
यति नै भन्छु, र यहाँलाई धेरै धेरै धन्यवाद किनभने मलाई दुई शब्द राख्ने अथवा चाहिँ बिर्सेका कुराहरू सम्झिने त्यो जुन अवसर दिनुभयो धन्यवाद।
आदरणीय श्रोता, अहिले तपाईँ कार्यक्रम भाव सङ्ग्रीला सुन्दै हुनुहुन्छ। मैले ज्ञानबहादुर घलेसँगको भलाकुसारी यहाँलाई यतिसम्म सुनाउन सके। आउँदो दिनहरूमा नयाँ नौला तिता मिठा अनुभवहरू, सङ्गालिएका भावनाहरू म यहाँलाई प्रस्तुत गर्नेछु भन्दै ज्ञानबहादुर घलेको साथमा म अर्जुन प्रधान बिदा हुन चाहन्छु। हस्त, नमस्ते।
नेपाली मन र नेपालीपन सँग नजिक,
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।